नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारत र चीनसँग मिलेर नेपालले विकास गर्ने प्रधानमन्त्री ओलीको दावी, स्थानीय तह सफल भए मात्रै देश सफल हुने भनाई।
कांग्रेस केन्द्रीय समिति बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित, नेता खुम्बहादुर खड्काको शव काठमाडौँ ल्याइँदै।
तातोपानी नाका खोल्न चिनिया पक्षबाट काम तीव्र, बर्दिवास जयनगर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा।
27 जना बेलायती कूटनीतिज्ञलाई मस्को छोड्न रूसको आदेश, अमेरिका र युरोपका अरू देशलाई जस्ताको त्यस्तै जवाफ दिएको भनाई।
र डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सको विजय सुरुवात, खेलाडी बीच कुट्टाकुट भएपछि सर्लाहीमा राजश्री जनक कप फुटबलको फाइनल रोकियो।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सम्बन्ध थप सुधारका लागि र नेपालको हितका लागि हुने बताउनु भएको छ। रिपोर्टर्स क्लबको वार्षिक उत्सवका अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले नेपालको विकासमा थप सहयोग पुग्ने दावी गर्नुभयो।
अझ बढ्द हाम्रो सम्बन्धलाई सुमधुर बनाउन भारत भ्रमणमा जाँदैछु। त्यसै गरेर चीनसँग हाम्रो मित्रता अत्यन्तै राम्रो छ र हामी सिङ्गै नेपाल हाम्रा छिमेकीहरूसँग मिलेर रहेको छ र अचम्म लाग्दो गरी विकासको गतिलाई हामी तीव्रता दिन्छौँ, होइन भने दिगो विकास लक्ष्य हामी पूरा गर्न सक्छौँ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको दैनिकी सहज बनाउने काम गर्न थालेकोमा देशभित्रकै केही दल र विदेशीहरूमा छटपटी पैदा भएको भन्दै जस्ता चुनौती आए पनि आफ्नो पालामा देश समृद्ध बनाउने दावी गर्नुभयो। अब खाना नपाएर र जाडोले कठ्याङ्गिएर कुनै पनि नेपाली मर्न नपर्ने भन्दै ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरूले गरेको भ्रष्टाचार पनि निर्मूल गर्ने दावी गर्नुभयो। युरोपेली युनियन EU तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले जातीय र साम्प्रदायिक हिंसा भड्काउन खोज्नेहरूले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभयो। देशले धेरै युद्धपछि अहिलेको उपलब्धि हासिल गरेको तर अब कुनै पनि युद्ध देशलाई भारी पर्ने भन्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई केटाकेटी राजनीति नगर्न बरु हास्य व्यङ्ग्य क्षेत्रमा लाग्न सुझाव दिनुभयो।
केपी ओलीलाई वारेन्ट गरेको मलाई एउटा खट्टा पठाएको पनि थिएँ। उहाँ मन्त्री त हरिवंशजीहरूसँग आएदेखि हुन्छ भन्थे, यसो म पनि सिफारिस गरिदिन्छु, मजाक गरेर आउनुहोस्। त्यो प्रचण्डलाई वारे कुनै कुन गाउँमा चाहिँ आउनु, 7 दिनभित्र हाजिर हुन। म विप्लवलाई यस प्रकारका राजनीतिक मजाकहरू
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले देश समृद्ध बनाउनकै लागि एमाले र माओवादी बीच एकता हुन लागेको भन्दै अब सबैको ध्यान विकासमा मात्रै हुनुपर्ने बताउनुभयो। अब भाषण नभई एक्सनमा जानुपर्ने प्रचण्डले दोहोर्याउनुभयो।
हामीले आन्दोलन धेरै गर्यौं, हामीले भाषण धेरै गर्यौं, अब हामीले परिणाम दिनुछ जनतालाई। लोकतन्त्र भनेको जनताको जीवनमा प्रत्यक्ष रूपमा खुशी ल्याउने, सुख ल्याउने, समृद्धि ल्याउने, परिवर्तन हो भनेर प्रमाणित गर्ने समय आएको छ। जनताले त्यो विश्वास गरेर हामीलाई अवसर दिएको छ, हामी नछुटौं। अब जनताले भाषण भन्दा एक्सन
यस्तै गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको काठमाडौँमा आज उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले नागरिकले सिंहदरबारको अधिकार गाउँमा पाउनु महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यो पटक सरकारको अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेको र यसलाई सफल बनाएरै छाड्ने बताउनु भएको छ। स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या धेरै भएकोले धेरै काम हुनेमा विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहका प्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिनुभयो। उहाँले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा हुने पनि बताउनु भएको छ। सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही दिनभित्र स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्री ओलीको दावी छ।
चुनावको समीक्षा गर्न गएको 9 गतेदेखि शुरू भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य खुम्बहादुर खड्काको निधन भएपछि उहाँप्रति सम्मान प्रकट गर्दै भोलिको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अर्को सूचना जारी भएपछि मात्रै अब बैठक बस्नेछ। दिल्लीमा हिजो निधन भएका नेता खड्काको शव अहिले केही बेरपछि काठमाडौँ ल्याइँदैछ। शवलाई भोलि बिहान 9 बजेसम्म सानेपामा खड्काकै निवासमा राखिनेछ। बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा नै राखिनेछ। त्यसपछि उहाँको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष 2075 लोगो र नारा सार्वजनिक गरेको छ। प्रदेशको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार मानेर प्रदेश सरकारले आउँदो वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन लागेको हो। सुर्खेतको वीरेन्द्रनगरमा आज भएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राराको तस्विर र सूर्यको चित्र राखिएको लोगो र नारा सार्वजनिक गर्नुभएको हो। प्रदेश सरकारले कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार भन्ने नारा तय गरेको छ। मुख्यमन्त्री शाहीले वैशाख 1 गते कर्णाली रारा पर्यटन वर्ष 2075 रारामा उद्घाटन गरिने र यसका लागि आफूहरू तयारीमा जुटेको बताउनुभयो। वैशाख 1 गते प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। कर्णालीका मुख्यमन्त्री शाहीले रारासम्म पुग्नका लागि सड़क मर्मतको काम पनि भइरहेको जानकारी दिनुभयो। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको गरिबी हटाउन पर्यटन मुख्य आधार भएकोले पर्यटन वर्षका रूपमा मनाउन लागि बताउनुभयो। पर्यटन वर्षको अवधिमा प्रदेश सरकारले 5 लाख पर्यटक कर्णाली भित्राउने लक्ष्य लिएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य अतिथि बनाएर प्रदेशको तेस्रो मन्त्री परिषदको बैठक रारामा बसाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो। यसैगरी कर्णाली पर्यटन वर्ष 2075 तयारीका लागि कर्णाली प्रदेश सरकारले एक टोली जुम्लामा पठाएको छ।
चीनले 3 वर्षदेखि बन्द रहेको तातोपानी नाका खोल्न शुरू गरेको छ। तातोपानी नाका खुलाउन खासा क्षेत्रमा झन्डै 300 चिनिया सुरक्षाकर्मी परिचालन भएका छन्। यस्तै लार्चा स्थित सुक्खा बन्दरगाह निर्माणको काम पनि केही दिनदेखि चिनिया पक्षले सञ्चालन गरिरहेको भोटेकोशी गाउँपालिकाले जनाएको छ। सुक्खा बन्दरगाह निर्माणको काममा संलग्न यसअघिकै चिनिया ठेकेदार कम्पनी सीआरसीका टोलीले लार्चामा काम थालेको हो। ठेकेदार कम्पनी सीआरसीका 15-16 जनाको चिनिया टोली र झन्डै 40 जना नेपाली कामदारले दैनिक रूपमा लार्चा स्थित सुक्खा बन्दरगाहको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो।
भारतबाट नेपालका 5 ठाउँमा रेलमार्ग जोडिने भएको छ। 8 वर्ष अघि दुई देशबीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण गर्न लागेको हो। नेपाल र भारतबीच भएको समझदारी अनुसार वर्दीवास जयनगर 68.72 किलोमिटर लामो रेलमार्गको काम अन्तिम चरणमा पुगेको छ। यस्तै वर्दीवास जयनगर रेलमार्ग भारतको मधुबनी जिल्ला हुँदै नेपालको धनुषा महोत्तरी र सिराहा जिल्लासम्म पुग्नेछ। नेपालतर्फ जम्मा 65.73 किलोमिटर रेलमार्ग पर्छ भने भारततर्फ 2.99 किलोमिटर पर्दछ। यो रेलमार्गमा गुन्ने रेलको गति 100 किलोमिटर प्रति घण्टा रहनेछ। यस्तै समझदारी अनुसार विराटनगर जोगबनी 18.6 किलोमिटर भैरहवा नौतनुवा 15.30 किलोमिटर र नेपालगंज रोड 12.11 किलोमिटर र काँकडभित्ता जलपाईगुडी 70 किलोमिटर रेलमार्ग पनि निर्माण हुने भएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं। वातावरण संरक्षणमा योगदान पुर्याउं।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारत र चीनसित मिलेर नेपालको विकास गर्ने प्रधानमन्त्री ओलीको दावी, स्थानीय तह सफल भए मात्र देश सफल हुने भनाई, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित, तातोपानी नाका खोल्न चिनिया पक्षबाट काम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। सरकारले देशको समग्र आर्थिक स्थितिलाई समेटेर श्वेत पत्र जारी गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गरेको श्वेत पत्रमा देशको आर्थिक ढुकुटी घाटामा गएको उल्लेख छ। देशका सबै आर्थिक परिसूचकहरू नकारात्मक रहेकोले अर्थतन्त्र खराब स्थितिमा पुगेको अर्थमन्त्री डाक्टर खतिवडाको भनाइ छ। बजेट अभावकै कारण यसअघि घोषणा गरिएका कतिपय योजना कार्यान्वयन गर्न नसकिने ठहर पनि सरकारले गरेको छ। यसै सन्दर्भमा हामीले सरकारको श्वेत पत्रलाई तपाईँ के भन्नुहुन्छ भनेर अर्थविद डाक्टर दिल्लीराज खनाललाई सोधेका छौं।
यसले नेपालको अर्थतन्त्रको एउटा सटिक चित्रण प्रस्तुत गरेको छ। कहाँ समस्याहरू छन्, समस्याहरू कति गहिरा छन्, तिनलाई भोलिको दिनमा कसरी सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने त्यो पक्षलाई चाहिँ विचार गरेर एउटा जस्ताको तस्तै भन्नुहोस् न, अहिलेको तात्कालिक जुन अवस्था र स्थिति छ, वस्तुगत अवस्था छ, त्यसलाई सटिक ढङ्गले प्रस्तुत गरेर अथवा त्यसको चाहिँ एउटा विश्लेषण गरेर सार्वजनिक गरेको भन्ने मलाई लाग्छ।
त्यो श्वेत पत्रमै अब सरकारसँग चाहिँ रकम छैन, ढुकुटी चाहिँ टाट पल्टियो, रकम छैन भन्ने कुरा पनि अर्थमन्त्रीले भन्नुभएको छ। यस्तै स्थिति हो,
होइन रकम छैन भनेको अर्थ के हो भन्नुहुन्छ भने तपाईँको पुँजीगत होइन खर्चलाई तपाईँले गरेको रकमले अथवा चाहिँ राजस्वले नपुग्ने भएपछि त एक प्रकारको अवस्था हो। अर्थात् के हो भन्नुहुन्छ भने अहिले एकातिर राजस्व सङ्कलन चाहिँ नि घटिरहेको हो, अर्कोतिर चाहिँ तपाईँको सरकारको चालु खर्चको दायित्व चाहिँ नि ज्यादै बढिरहेको, जसका कारणले गर्दाखेरि तपाईँको विकास पुँजीगत खर्च गर्नको निम्ति भन्दा पनि चालु खर्चलाई पनि सरकारले धान्न नसक्ने एउटा अवस्थामा पुगेको कुरालाई ढुकुरी रितिएको भन्ने ढङ्गले चाहिँ त्यहाँ प्रस्तुत गर्न खोजिएको भन्ने मलाई लाग्छ।
चालु खर्च भनेको अब प्रशासनिक
प्रशासनिक खर्चदेखि लिएर अरू चाहिने तपाईँको भन्नुहोस् न उत्पादनशील भन्दा पनि अरू प्रकारका अथवा पुँजीगत भन्दा अरू प्रकारका खर्चहरू भन्नुहोस् न, अब त्यसमा फेरि
खर्च बढ्यो, पुँजीगत भनेको चाहिँ विकास निर्माण गर्ने
पुँजीको चाहिँ नि सञ्चार निर्माण, पुँजी निर्माण गर्ने जसले अर्थतन्त्रको उत्पादनशील क्षमतालाई बढाएर दिगो र उच्च आर्थिक वृद्धिको निम्ति चाहिँ एउटा योगदान गर्छ। हो त्यतातिर जानको निम्ति चाहिने जुन रिसोर्स हो त्यो त पुगेन पुगेन, चालु प्रकृतिको खर्च पनि गर्नको निम्ति सरकारको ढुकुटीमा पैसा छैन भन्ने ढङ्गले त्यहाँ उल्लेख गर्न खोजिएको भन्ने लाग्छ।
सामान्य नागरिकलाई पार्ने असर
अहिले यसले चाहिँ एउटा कुरा त के हो भने यही स्थिति रहनै हुँदैन भन्ने कुरा देखियो। फेरि पनि कुनै पनि मुलुकको एउटा सरकारको चाहिने तपाईँको सामान्य खर्च पनि धान्न नसक्ने, त्यसको निम्ति पनि या त ऋण लिनुपर्ने वा विदेश सहायतामा भर पर्नु पर्ने भएपछि त त्यो त एउटा चाहिने तपाईँको के हो भन्नुहुन्छ भने एउटा अस्वाभाविक भन्नुहोस् कि चाहिने एउटा विशेष चाहिने एउटा गम्भीर चाहिँ स्थिति हो। त्यसले गर्दाखेरि त के हुने भने हामी समृद्धिको बाटोमा जाने भनिरहेछौँ, खर्च पनि धान्न नसक्नु हुँदा बित्तिकै तपाईँले शिक्षामा जाने खर्च पनि गर्न नसक्नु होला, स्वास्थ्यमा जाने खर्च पनि गर्न नसक्नु होला, अनि सरकारले गर्ने दैनिकीको काम पनि तपाईँले गर्न नसक्नु होला भन्दाखेरि राज्य व्यवस्था नै चलाउन नसकिने एउटा डरलाग्दो स्थिति हुन्छ भन्दा बित्तिकै यो त बडो समाजको सबै तहमा यसको प्रत्यक्ष वा परोक्ष ठूलो चाहिँ नि नकारात्मक असर पर्ने हुन्छ।
उहाँ हुनुहुन्थ्यो अर्थविद डाक्टर डिलीराज खनाल। सरकारले हिजो जारी गरेको श्वेत पत्रका बारेमा कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला। पाँचथर फालेलुङ गाउँपालिका छका वडा सदस्य कमल गुरूङ बलात्कारको आरोपमा पक्राउ परेका छन्। गाउँकै एक महिलालाई बलात्कार गरेको भन्दै पाँचथर प्रहरीले उनलाई पक्रेको हो। मंगिरमा शारीरिक सम्बन्ध भएको र गर्भ बसेपछि मुद्दा गाउँमै मिलाउन खोजिएको भन्दै पीड़ितले दिएको उजुरीपछि गुरूङलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ। पक्राउ परेका गुरूङमाथि जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विज्ञान स्नेतले जानकारी दिनुभयो।
वर्षामा अपराधी पक्रन गएको प्रहरी टोली स्थानीय बासिन्दालाई पक्रिएर फर्किएको छ। आपराधिक घटना गराएर पर्साको बहादुर माईमा लुकेर बसेका भारतीय नागरिकलाई पक्राउ गर्न गएको प्रहरीलाई स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अवरोध गर्ने मध्येकै तीनजनालाई पक्राउ गरेको छ। आरोपितहरूलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई स्थानीय बासिन्दाले गाड़ी रोकेर हँसिया तथा लाठाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताउनुभयो। त्यसै क्रममा भएको झडपमा पाँचजना प्रहरी पनि घाइते भएका छन्। भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति पक्रन गएको भए पनि स्थानीय बासिन्दाको अवरोधले उनीहरू भागेका प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौँबाट आज 34 मानव अधिकार कर्मीलाई पक्रेको छ। प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले मानव अधिकार कर्मी कृष्ण पहाड़ी लगायत 34 पक्रेको हो। कैलालीको टीकापुरमा प्रहरी र बालकको हत्यामा संलग्न रहेको आरोप लागेका रेशम चौधरी सहितलाई सरकारले उन्मुक्ति दिन लागेको भन्दै मानव अधिकार कर्मीहरूले आज बालुवाटार घेराउ गरेका हुन्।
श्रीमतीको हत्या गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटका प्रकाश तामाङलाई प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा आज धादिङको गोगनपानीबाट पक्राउ गरेको हो। प्रकाशले गएको शुक्रबार काठमाडौँको चन्द्रागिरी नगरपालिकामा श्रीमती नमुना लामालाई चक्कु प्रहार गरी हत्या गरेर भागेका थिए।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who likes long-term relationships? We do. For over 7 years, mero job has remained dedicated to the people and businesses who've helped build Nepal, offering a unique personal approach to staffing solutions to maximize potential, leverage opportunity and lead. To us, it's about you.
Register with MeroJob.com today.
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
पीटीईबाट सम्बन्धन प्राप्त होमले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमले नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ।
फोन 01-42-23-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशका खबर। रूसले थप 27 बेलायती कूटनीतिज्ञलाई मस्को छोड्न आदेश दिएको छ। पूर्व गुप्तचरलाई 20 दिएर मार्न खोजेको विषयमा पश्चिमा देशसँग एक्लिएको रूसले थप बेलायती कूटनीतिज्ञलाई आफ्नो देश छोड्न आदेश दिएको बीबीसीले जनाएको छ। पूर्व गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीलाई 20 थर्केर हत्या गर्न खोजेको भन्दै बेलायत, ईयू सदस्य राष्ट्र, अमेरिका तथा क्यानाडाले 150 भन्दा बढी रूसी कूटनीतिज्ञलाई देश निकाला गरेका छन्। रूसले पनि जस्तालाई त्यस्तै व्यवहार गर्ने भन्दै ती देशका मस्को स्थित दूतावासका कूटनीतिज्ञलाई धमाधम देश निकाला गरिरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सले विजयी शुरूआत गरेको छ। कैलालीको धनगढ़ीमा आज भएको उद्घाटन खेलमा टीम चौराहा धनगढ़ीलाई 7 विकेटले हराउँदै काठमाडौँले विजयी शुरूआत गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको धनगढ़ीले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 145 रन बनाएको थियो। 146 रनको मध्यम विजय लक्ष्य काठमाडौँ गोल्डेन्सले 8 बल बाँकी छँदै 3 विकेट गुमाएर भेट्टायो। काठमाडौँलाई जिताउन बलिङतर्फ साहब आलमले ह्याट्रिक गरे भने ब्याटिङतर्फ अमित श्रेष्ठले नट आउट 81 रन बनाए। अमित म्यान अफ द म्याच पनि भए। 6 टीम सहभागी डीपीएलको विजेताले 25 लाख रूपियाँ नगद पुरस्कार पाउनेछ।
सर्लाहीको बागमतीमा भएको राजश्री जनक कप फुटबलको फाइनलमा खेलाड़ी बीच नै कुट्टाकुट भएको छ। फाइनल खेलको 22 मिनटमा नेपाल आर्मीका खेलाड़ीलाई सुदूरपश्चिम 11 का खेलाड़ीले मैदानभित्रै कुटेका हुन्। शुरूदेखि नै आक्रमक यसलाई फेर सुन्नुहोला। फाइनल खेलको 22 मिनटमा नेपाल आर्मीका खेलाड़ीले सुदूरपश्चिम 11 का खेलाड़ीलाई मैदानभित्रै कुटेका हुन्। शुरूदेखि नै आक्रमक बनेका आर्मीका खेलाड़ी 22 मिनटमा 2-1 पछि परेको अवस्थामा हातपातमा उत्रिएका थिए। खेलाड़ी कुट्न आर्मीका विकेश कुथु, विकास तामाङ र दीपक गुरूङलाई रेफ्री सुदीश पाण्डेले रातो कार्ड देखाएका थिए। त्यसपछि आर्मीका खेलाड़ीले मैदान छाडे। आयोजक बागमती युवा क्लबले आजको खेल रद्द गरिएको र फाइनल खेल भोलि फेरि खेलाइने जनाएको छ। प्रतियोगिताको विजेताले 5 लाख रुपियाँ पुरस्कार पाउनेछ।
चौथो कटारी मेयर कप गोल्ड कप फुटबलको उपाधि झापा 11 जितेको छ। उदयपुरमा आज भएको फाइनल खेलमा संकटा क्लबलाई 4-2 हराउँदै झापाले उपाधि जितेको हो। जितसँगै झापाले नगद 5 लाख रुपियाँ र ट्रफी हात पारेको छ। उपविजेता संकटाले भने 2,51,000 रुपियाँ पाएको छ।
यस्तै मनाङ मर्साङदी क्लब बुटुबलमा चलिरहेको मदन भण्डारी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। बुटुबलको देवीनगरमा रहेको मानव ज्ञान माविमा आज भएको खेलमा सुनौलो संगम क्लबलाई 5-0 हराउँदै मनाङ फाइनलमा पुगेको हो। मनाङलाई जिताउन सुजल श्रेष्ठले ह्याट्रिक गरे। पानी परेका कारण हिजो रोकिएको 3 स्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकाडेमी बीचको सेमिफाइनल भोलि हुनेछ। यसैबीच विराट गोल्ड कप फुटबल प्रतियोगिताको 5 संस्करण विराटनगरमा शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले आयोजक मोरङ 11 र भूटानको थिम्पू फुटबल क्लबले खेलिरहेका छन्। खेलको 64 मिनटसम्म कुनै पनि टीमले गोल गर्न सकेका छैनन्। आजको खेल फर लाइटमा खेलाइएको छ। प्रतियोगितामा 2 विदेशी सहित 10 टीम सहभागी हुने आयोजक समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले 12,71,000 र उपविजेताले 5,51,000 रुपियाँ पुरस्कार पाउनेछन्। राति खेल खेलाउन 35 लाख रुपियाँ भन्दा धेरै खर्च गरेर कृत्रिम प्रकाशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण गाउँबाट शहर पलायन भएका गन्धर्वमा केन्द्रित छ। पहिला पहिला यसरी नै गीत गाउँदै गन्धर्वहरू गाउँ गाउँ पुग्थे। मिठो सारङ्गीको धुन निकाल्थे अनि पुराना लोक भाकामा लय हाल्दै विभिन्न घटना दुर्घटनाका बारेमा टुक्का थपी थपी सारङ्गी रेट्थे। गीत सुनेर घरका आँगनभरि जम्मा भएका मानिसले पैसा र अन्न दिएर मान सम्मान राख्थे। तर यसरी सुनिने सारङ्गीको धुन अहिले गाउँघरका लागि एकादेशको कथा जस्तै छ। गाउँघर छाडेका गन्धर्वहरू हिजो आज काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भेटिन्छन्। काठमाडौँ छिर्नै मुख्य नाका नागढुङ्गाको जाममा रोकिएका रात्रिबसभित्र सारङ्गी बजाउँदै गीत गाइरहेका गन्धर्व धेरै छन्।
हजुरको आधुनिक समयमा गाउँघरमा रेडियो टेलिभिजन र बिजुली पुगेपछि गन्धर्वहरूको पेशा संकटमा परेको हो। आफूलाई व्यवस्था गरेको र दुःख गरी गाउँ गाउँ पुगी गीत सुनाएको पनि मानिसहरूले मन पराउन छाडेपछि सहर हिँड्नु परेको उनीहरूको भनाइ छ। गुल्मी घर भएका झविन्द्र गन्धर्व र शंकर गन्धर्व
आजको लामा गाउँ भरि घरै पछि रेडियो टिभी त्यसले गर्दाखेरि अब हाम्रो त्यति उचित गर्दैनन्। गन्धर्वको त्यति उ पनि छैन, इन्कम पनि छैन। अब गाउँमा चाहिँ गरेर अब कुम्लो बोकेर सारिङ रेटेर हजुर भनेर एक मुठी मकै एक मुठी चामल थापेर यो दुई चार पैसा थापेर हाम्रो गुजार हुने जस्तो भएन। यहाँ भनेको यो सेन्ट्रल ठाउँ हो, दिनमा दुई चार हजार कमी हुन्छ। यहाँ
हाम्रो पुर्खौली पेसा हो, हाम्रो बाबुहरूले बाउ बाजेले पनि अब अरू काम गर्नु त अब सारिङ बजार हिँडेका नि होइनन्। र हामीलाई पनि हेर्नुहोस् यही लाग्छ, अरू काम गर्नुभन्दा आफ्नो रोजीरोटी आफ्नो बाउ बाजेले गरेको गरौँ भन्ने हामीलाई छ।
घर जग्गा धितो राखी सरको ब्याज तिरी, घर जग्गा धितो राखी सरको ब्याज तिरी, ख्याल गर्नु ठको हातमा पैसा पर्ला फेरि, पहिले विदेश पठाइदिन्छु भन्दै पैसा मागे, पैसा बोकी फरार होला तिनका पछि लागे। हे बुढा,
विदेश जानका लागि बस चढेर आएका युवाहरूलाई पनि गाइने दाइले जनचेतना र गाउँघरकै कथा व्यथाका गीत सुनाउने गरेका छन्, जसकारण युवाहरू पनि विदेश जाँदा नठगिउन् र आफ्नो पनि गुजारा चलोस् भन्ने उनीहरूको चाहना छ। यसरी गीत गाउनेमा ससाना बालकदेखि लक्का जवान अनि सारङ्गी बजाएरै गुजारा चलाउने अदवैंसी उमेरका गन्धर्व छन्। पुराना लोक भाका लोक दोहोरीदेखि आधुनिक पप गीत सम्मका गीतलाई सारङ्गीकै धुनमा गाउने गन्धर्व जाति पुर्ख्यौली पेसा जोगाउन संगठित पनि भएका छन्। विभिन्न जिल्लाबाट काठमाडौँ आएका उनीहरू 2067 सालदेखि नेपाल गन्धर्व संगठन खोलेर संगठित भएका हुन्। पछिल्लो समय धेरैले अरू नै पेसा रोज्न थालेपछि पुर्ख्यौली पेसाको संरक्षण गर्न युवाहरूलाई सारङ्गी बजाउन प्रेरित गरिरहेको संगठनका अध्यक्ष कर्ण गन्धर्व बताउनुहुन्छ।
युवाहरूले पनि सारङ्गी लोप हुन दिन भएन। बिहानमा कलेज हुन्छ, पढ्ने बेलामा पढ्ने, पढाइ पूरा भइसकेपछि पनि तर सारङ्गी नछोडन् भन्ने भएको छ। यो लोकबाजा हराउँदै गयो, सारङ्गी बज्नुपर्छ।
गाउँघरमा दिनभर डुल्दा पनि मुस्किलले दुई चार पैसा पाउने गन्धर्व शहरमा भने दिनमै दुई चार हजार रुपियाँसम्म कमाउने गरेका छन्। जमाना फेरिएसँगै आफ्नो पेसाको स्वरूप पनि फेरेका गन्धर्व जातिले सारङ्गी बजाउँदै राम्रै जीविकोपार्जन पनि गरिरहेका छन्। आफू गाउँबाट पलायन भए पनि गाउँघर छाडेर विदेश हिँडेका युवाहरू भने स्वदेश फर्किउन् भनेर उनीहरूले गीत मार्फत नै आग्रह पनि गर्ने गरेका छन्।
फोनको भरमा आँसु नि धर्कानी, कहिले होला गाउँ घरमा फर्कानी।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारत र चीनसँग मिलेर नेपालको विकास गर्ने प्रधानमन्त्री ओलीको दावी, स्थानीय तह सफल भए मात्रै देश सफल हुने भनाई।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित, नेता खुम्बहादुर खड्काको शव केही बेरमा काठमाडौँ ल्याइँदै।
तातोपानी नाका खोल्न चिनिया पक्षबाट काम तीव्र, बर्दिवास जयनगर रेलमार्ग निर्माणको काम पनि अन्तिम चरणमा।
27 बेलायती कूटनीतिज्ञलाई मस्को छोड्न रूसको आदेश, अमेरिका र युरोपका अरू देशलाई जस्ताको त्यस्तै जवाफ दिएको रूसको भनाई।
र डीपीएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सको विजयी शुरूआत, खेलाड़ी बीच कुट्टाकुट भएपछि सर्लाहीमा राजश्री जनकप फुटबलको फाइनल रोकियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।